إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وعلى ربهم يتوكلون والذين يقيمون الصلاة ومما رزقناهم ينفقون أولئك هم المؤمنون حقا لهم درجات عند ربهم ومغفرة ورزق كريم میرے محترم بھائیوں اور بزرگوں اور محترم ماں اور بہنوں, ایک بڑی مبارک مجلس میں آج ہم سب یہاں پر جمع ہیں اور ہمارا یہاں پر جمع ہونا یہ اللہ تعالیٰ کی توفیق اور احسان کی وجہ سے ہے, اس لیے کہ ایک انسان کو اللہ تعالیٰ دنیا میں بہت سی نعمتیں عطا فرماتا ہے, لیکن اللہ تعالیٰ کا کسی کو دنیاوی نعمتیں دینا یہ اللہ تعالیٰ کے راضی ہونے کی دلیل نہیں ہے, اس لیے کہ اللہ تعالیٰ اچھوں کو بھی دنیا میں عطا فرماتا ہے اور بروں کو بھی عطا فرماتا ہے. اور اگر آپ دیکھیں تو انسانی تاریخ میں اللہ تعالیٰ نے بہت سے برے لوگوں کو بڑی بڑی حکومتیں دیں, ان کو دنیا میں مال و دولت عطا فرمائی, بڑے بڑے عہدے ان کو ملے, اور ہر اعتبار سے دنیا کی ساری نعمتیں ان کے پاس تھیں, لیکن اللہ کا دین نہ ہونے کی وجہ سے وہ دنیا میں بھی رسوا ہوئے اور آخرت میں بھی ان کے لیے رسوائی اور ذلت ہے. تو دنیا میں اللہ تعالیٰ کسی کو یہاں پر نعمت عطا فرما دے اور کھانے پینے لباس گھر دولت بنگلے گاڑیاں عہدے اور دنیا کی ساری چیزیں اگر اللہ تعالیٰ کسی کو عطا کر دے تو اللہ کے یہاں پر یہ اس بات کی دلیل نہیں ہوتی ہے کہ اللہ تعالیٰ اس بندے سے خوش ہے, بلکہ دنیا کی چیزیں اکثر برے لوگوں کو بھی ملتی ہیں, لیکن اصل چیز جو اللہ کی طرف سے ملتی ہے اور ایسی چیز جو دنیا اور آخرت دونوں میں کامیابی والی ہے وہ اللہ کا دین ہے. اللہ تعالیٰ جس کو دین عطا فرمائیں, جس کی زندگی میں اللہ کا دین ہو, یہ واقعی وہ انسان ہے جو دنیا اور آخرت میں کامیاب ہونے والا ہے. اس لیے کہ یہاں کی عمارتیں یہیں رہ جائیں گی, یہاں کے لباس یہیں رہ جائیں گے, یہاں کے بینک بیلنس یہیں رہ جائیں گے, یہاں تک کہ جیب میں رکھی ہوئی چیزیں بھی لوگ نکال لیں گے اور بدن پر ڈالے ہوئے زیورات بھی لوگ ہاتھوں سے گلوں سے اتار لیں گے, سارا مال ساری چیزیں ساری ڈگریاں جو کچھ بھی ہے سب کا سب یہیں رہ جائے گا, اور اصل قبر میں جو ساتھ آنے والی چیز ہے वो आदमी का ईमान, उसका दीन और उसके आमाल है। तो जिस इंसान को अल्लाह ताला दीन की नेमत अता फरमाए, जिस इंसान को अल्लाह ताला ईमान और अमल की नेमत और दौलत अता फरमाए, तो वाकई ये इस बात की दलील है कि अल्लाह ताला उस बंदे से खुश है। इसलिए कि दीन अल्लाह ताला उसी को अता फरमाता है जो वाकई दीन के लायक होता है। वयहदी इलैहि मन अनाब, अल्लाह ताला ने फरमाया कि अल्लाह उसको हिदायत देता है जो खुद अल्लाह की तरफ बढ़ता है। और दुनिया में दीन देना, दुनिया में अल्लाह ताला का दीन इस्लाम, अल्लाह और उसके रसूल की बातों पर अमल करने की तौफीक, इस चीज़ का मिलना एक इंसान को कीमती बनाता है। इससे न सिर्फ आखिरत की ज़िंदगी बनती है बल्कि इससे दुनिया की ज़िंदगी में भी चैन और सुकून इंसान को मिलता है। अल्लाह ताला ने कुरान करीम में फरमाया, अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, खबरदार इस बात को अच्छी तरह से सुन लो, अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, अल्लाह की याद ही से दिल इत्मीनान पाते हैं, अल्लाह की याद ही से दिल इत्मीनान पाते हैं। दुनिया का सारा माल मता इंसान के पास हो, उसके पास बड़ा बंगला हो, उसके पास अच्छी खासी गाड़ी हो, बैंक में और तिजोरी में खूब पैसा भर के रखा हो, अच्छे अच्छे लिबास उसके पास हो, पहनने के लिए कौन सा पहनूं उसको सोचना मुश्किल हो जाता हो, बेहतरीन से बेहतरीन दुनिया की जीनत उसके पास हो, लेकिन अगर अल्लाह का दीन उसके पास ना हो, अगर हक उसके पास ना हो, तो ऐसा इंसान हो सकता है दुनिया में हंसने वाला हो सकता है दुनिया के अंदर मौज मस्ती में हो, लेकिन अगर वाकई उसके दिल की गहराइयों में देखा जाए तो मालूम होगा कि उसके दिल में सुकून नहीं है, उसके दिल में चैन नहीं है। एक आदमी को अगर ये पूछा जाए और उससे ये मांगा जाए कि दुनिया की सारी दौलत हम तुझको देते हैं, लेकिन तुझसे एक चीज़ हम लेंगे और वो तेरा सुकून है, तेरे दिल का सुकून हमको तू दे दे, तुझसे तेरे दिल का सुकून हम छीन लेंगे और दुनिया की सारी दौलत तुझको दे देंगे, तो आप बताइए कितना जाहिल इंसान होगा जो अपने दिल का सुकून खोकर दुनिया की नेमतें हासिल करे। इससे ज़्यादा जाहिल आदमी कौन हो सकता है। अक्सर औकात हमारे माशरे में यही गलती एक आम इंसान करता है, वो दुनिया के चैन और सुकून, जो दिखाई देने वाला सुकून है, उसके लिए वाकई हकीकी और सच्चे सुकून को खो देता है। दुनिया की दौड़ में वो भागता है और यहाँ पे दुनिया की चीज़ें जमा करने के लिए हाँपता है, वो अपनी ज़िंदगी को दांव पे लगा देता है, अपने इस मौके को बर्बाद कर देता है और दुनिया की चीज़ें जमा करने के लिए खूब दौड़ता है, लेकिन इसमें दुनिया की चीज़ें मिल जाती हैं लेकिन उसका सुकून ख़त्म हो जाता है, उसका सुकून ख़त्म हो जाता है। असल सुकून अल्लाह के दीन में है। जिसकी ज़िंदगी में दीन है और वो फ़कीर हो, अगर वो मोहताज हो, उसके पास दुनिया का कुछ ना हो, वो इंसान कामयाब इंसान है, वो इंसान दुनिया का बेहतरीन इंसान है। जिसकी ज़िंदगी में दुनिया की चीज़ें नहीं हैं लेकिन दीन उसके पास है, रब्बुल आलमीन का दीन उसके पास है, अल्लाह का कायदा उसकी ज़िंदगी में है जो सारी कायनात में चल रहा है, ज़मीन और आसमान, सूरज चाँद सितारे हवाएं समंदर पहाड़ सारे पेड़ पौधे जर्रा जर्रा जिसकी हुकूमत के तहत चल रहा है, एक मुसलमान की ज़िंदगी में उस रब्बुल आलमीन उस बादशाह का दीन हो, ये इज्जत वाला मुसलमान है, ये इज्जत पाने वाला इंसान है, चाहे उसके पास कुछ नहीं हो। लेकिन एक आदमी जिसके पास सब कुछ है, उसका सब कुछ है, उसके पास सब कुछ है लेकिन उसके पास दीन नहीं है, वो अल्लाह का नहीं है, उसकी ज़िंदगी में रब्बुल आलमीन की शरीयत नहीं है, اس کی زندگی میں قرآن نہیں ہے, اس کی زندگی میں اللہ کے نبی صلی اللہ علیہ وسلم کا فرمان نہیں ہے, تو سب کچھ ہونے کے باوجود ایسا آدمی ناکام ہے. اور ایسا انسان چاہے کتنا ہی دعویٰ کیوں نہ کرے, اس کی ہنسی اور اس کی ساری چیزیں کھوکھلی ہیں. دل کی گہرائیوں میں جھانک کے اس کے دیکھا جائے تو معلوم ہوگا کہ انسان بہت اندر سے پریشان ہے. اس لیے بہت سارے ڈرائیور جانتے ہیں کہ کمپنی کے مالک کتنے پریشان ہوتے ہیں. بہت سارے لوگ جو گاڑیاں چلاتے ہیں, کار والے ہوتے ہیں اور کمپنی کا باس ہے, وہ گاڑی میں پیچھے بیٹھا رہتا ہے, اس کی زندگی کے بہت سارے چھپے ہوئے معاملات ڈرائیور کے سامنے ہوتے ہیں. بیوی شوہر کے معاملات, باپ اور اولاد کے معاملات, سارے معاملات اس کے سامنے ہوتے ہیں. اس کے سامنے ہوتا ہے کتنا یہ بے سکون انسان ہے. حالانکہ کئی لوگ اس کو خوش کرنے میں لگے ہوئے ہیں تاکہ باس خوش ہو جائے, تنخواہ بڑھ جائے, لیکن واقعی وہ اپنی زندگی میں خوش نہیں ہے, اس کی زندگی میں سکون و چین نہیں ہے. کیوں نہیں ہے؟ اس لیے کہ اس کی زندگی میں اللہ کا دین نہیں ہے. سب سے قیمتی چیز, سب سے قیمتی چیز اگر کوئی ہے تو وہ اللہ رب العالمین کا دین ہے, جس کا نام دین اسلام ہے. یہ دین دنیا میں سکون اور آخرت میں کامیابی والا دین ہے. اس دین کا خلاصہ کیا ہے؟ یہ دین کیا سکھاتا ہے؟ اس دین میں کیا ہے؟ اللہ تعالیٰ نے مختلف مقامات پر, بلکہ پورے قرآن میں اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیثوں میں اللہ کا دین پورا مذکور ہے. لیکن کچھ جگہیں ایسی ہیں جہاں پر اللہ تعالیٰ نے تھوڑے لفظوں میں دین کے بارے میں بتایا ہے. چھوٹی سی بات ہے لیکن پوری بات اس میں آ گئی. اور جو آدمی اس میں جتنا زیادہ سوچتا ہے, غور کرتا ہے, اتنی زیادہ کھل کر بات اس کے سامنے آتی ہے. اللہ تعالیٰ نے قرآن کریم میں انسان کو دین کا جو تصور دیا ہے, بندے کی زندگی کے اعتبار سے جو اس کو کامیابی کا راستہ بتلایا ہے, اس میں کیا چیزیں ہیں؟ اس کی زندگی کے دو حصے ہیں. کامیاب انسان کون ہے؟ آخرت میں عزت پانے والا انسان کون ہے؟ دنیا میں اللہ کی طرف سے مدد کا حقدار بننے والا انسان کون ہے؟ کون ہے جو سکون کی زندگی پانے کا حقدار ہے؟ اللہ تعالیٰ نے دو حصے اس کے بتائے ہیں. ایک انسان کی زندگی کے دو تعلق ہوتے ہیں. ایک انسان دو رشتوں میں بٹا ہوا ہے. ایک رشتہ خالق کے ساتھ, ایک رشتہ مخلوق کے ساتھ. ایک تعلق ایک انسان کا ہے اس کے پیدا کرنے والے کے ساتھ, اللہ کے ساتھ, اپنے رب کے ساتھ, اپنے مالک کے ساتھ, وہ جس نے ساری زمین کو اور سارے آسمانوں کو پیدا کیا. ایک رشتہ اللہ کے ساتھ ہے. اور دوسرا رشتہ ایک انسان کا ہے ان لوگوں کے ساتھ جو اس کے اطراف میں ہیں, چاہے وہ انسان ہو یا چاہے وہ جاندار ہوں, چاہے جانور ہوں. تو ایک تو رشتہ انسان کا ہے اپنے مالک کے ساتھ, اللہ کے ساتھ, اور ایک رشتہ ہے بندوں کے ساتھ میں. یہ دو رشتے اگر آدمی صحیح کر لے تو ایسا انسان کامیاب ترین انسان ہے. دیکھیے چھوٹا سا فارمولا زندگی کے لیے, کامیاب زندگی کے لیے, کہ ایک انسان اپنے تعلق کو اللہ کے ساتھ صحیح کر لے اور اپنے تعلق کو بندوں کے ساتھ صحیح کر لیں. یہ دو تعلق اگر صحیح ہو گئے, یہ انسان صحیح ہو گیا, کامیاب ہو گیا. اللہ کے ساتھ میں جو تعلق ہے اس کو صحیح کرنا ہے تو کیسے کرنا ہے, اور بندوں کے ساتھ جو تعلق ہے اس کو صحیح کرنا ہے تو کیسے کرنا ہے. قرآن کریم کی ان مختصر آیات میں اللہ تعالیٰ نے یہ بات بیان کی ہے. اللہ تعالیٰ نے فرمایا, انما المؤمنون الذين اذا ذكر الله وجلت قلوبهم واذا تليت عليهم اياته زادتهم ايمانا وعلى ربهم يتوكلون الذين يقيمون الصلاه ومما رزقناهم ينفقون اولئك هم المؤمنون حقا لهم درجات عند ربهم وَمَغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ. بہت چھوٹی سی آیتیں. دیکھیے قرآن کریم اللہ کا کلام ہے, اور اس دور میں مصیبت یہ ہے کہ ہم اتنے زیادہ بزی ہو چکے ہیں کہ ہم دنیا کی ساری چیزیں پڑھ لیتے ہیں. دس دس سال بچوں کو اسکول میں پڑھاتے ہیں, پندرہ پندرہ سال پڑھاتے ہیں, ہم بھی کیا کچھ نہیں کرتے ہیں, اخبار پڑھتے ہیں, لیکن قرآن کریم ہم پڑھتے نہیں ہیں اور اس کو اس کی باتوں کو سمجھنے کی کوشش نہیں کرتے ہیں. اتنی چھوٹی سی آیتیں ہیں, مختصر سی آیات ہیں, لیکن اس میں اللہ تعالیٰ نے بہت بڑی بات بیان کی ہے. اللہ کی نسبت سے تعلق صحیح کرنا ہے, کیسا کرنا ہے؟ تین باتیں دل کے تعلق سے ہیں, اور ایک بات عمل کے تعلق سے اللہ نے بیان کی, بدن کے تعلق سے اللہ نے بیان کی. تین باتیں دل کے تعلق سے اللہ کے بارے میں ہمارے اندر پیدا ہونی چاہیے. دیکھیے وہ کیا چیزیں ہیں. اللہ تعالیٰ مجھ کو اور آپ سب کو اس کی توفیق عطا فرمائے کہ ہم ان باتوں پر عمل کریں, اس لیے کہ اصل چیز عمل کرنے سے ملتی ہے. قرآن کی باتیں ہم سنتے ہیں, حدیث کی باتیں ہم سنتے ہیں, لیکن اگر ان باتوں کو ہم صرف سنتے رہیں, عمل نہ کریں, تو اس کا فائدہ نہیں ہوگا. ویسے ہی جیسے ڈاکٹر کی بات ہم سن لیں لیکن جیسا اس نے بتایا اس پر عمل نہ کریں تو دوائی فائدہ نہیں دے گی. ڈاکٹر کی چٹھی لے لی, جیب میں رکھ لی, ڈاکٹر نے جو سمجھایا سن لیا, اگر اس کے سمجھانے کے مطابق عمل نہیں کرے گا اور جو دوائی لکھ کر دی ہے اس کو پڑھ کے اس کو خرید کے کھائے گا نہیں, تب تک کہ اس کو فائدہ نہیں ہوگا. اللہ تعالیٰ نے جو باتیں بیان کی ہیں وہ ہمارے فائدے کے لیے بیان کی ہیں. اگر ہم اس کو صرف پڑھیں سنیں لیکن عمل نہیں کریں تو اس کا فائدہ واقعی ہم کو نہیں ہوگا. اس لیے ان کو سننے کے بعد اس پر عمل کرنا چاہیے. تین باتیں اللہ تعالیٰ کے تعلق سے دل کے لیے اللہ نے بیان کی. یہ تین باتیں ہمارے اندر پیدا ہونی چاہیے, یہ ہمارے ایمان کے لیے لازمی چیزیں ہیں. نمبر ایک, ایمان والے کون ہیں؟ ایمان کا دعویٰ کرنا بہت آسان ہے, ہر آدمی کہتا ہے میں ایمان والا ہوں, لیکن ایمان کا امتحان کیا ہے؟ واقعی ایمان والا کون ہے؟ اللہ تعالیٰ نے فرمایا انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم. ایمان والے تو واقعی وہ لوگ ہیں کہ جب اللہ تعالیٰ کا نام ان کے سامنے آئے تو ان کے دلوں میں کپ کپی آ جائے, ان کے دل دہل جائیں, ان کے دلوں پر خوف طاری ہو جائے, ان کے دل گھبرانے لگیں, ان کے دلوں میں اللہ کی تعظیم ہو. انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم, اللہ کا ڈر اس کے دل میں آ جائے, اللہ کے سامنے کھڑے ہونے کا احساس اس کے دل میں ہو. اللہ تعالی سورج چاند ہواؤں کا سمندروں کا مالک ہے, اس کا ڈر اس کے دل میں ہو کہ اگر اللہ ناراض ہو جائے تو کیا ہو سکتا ہے, اگر اللہ تعالیٰ پکڑنے پر آئے تو کوئی بچانے والا نہیں, اگر پانی کی ایک لہر اللہ تعالیٰ ایک حکم دے دے سمندروں کو اور سونامی کی ایک لہر آ جائے تو بڑے بڑے ملک جو ترقی میں اتنے آگے چلے ہوئے ہیں کہ جن کے دامن پکڑنا کسی کے بس کی بات نہیں ہے, اتنے آگے ترقی میں ہیں, اگر ایک لہر اللہ کی طرف سے آ جائے تو سارے کے سارے ملک کے ملک برباد ہو جاتے ہیں. اللہ کا ڈر دل میں ہو, اللہ کی نافرمانی پر اللہ کی طرف سے پکڑ کا ڈر دل میں ہو, دنیا اور آخرت میں اللہ تعالیٰ اگر پکڑنے پر آ جائے تو کیا ہو سکتا ہے, یہ ڈر ہو. اللہ چاہے تو پہاڑوں کو ہمارے اوپر گرا دے, آسمان ہم پر گرا دے, آسمانوں سے پتھر کی بارش کر دے, اللہ جو چاہے کر سکتا ہے. ہواؤں کا رخ اگر اللہ تعالیٰ پھیر دے اور ہواؤں کی تیزی اگر اللہ تعالیٰ تھوڑی سی بڑھا دے تو بستیوں کی بستیاں اجڑ جاتی ہیں. امریکہ جیسا ملک ہے, آپ دیکھیں ہواؤں کی تیزی کی وجہ سے, ٹوسٹر جس کو کہتے ہیں انگلش میں, کتنے علاقے برباد ہو جاتے ہیں, کتنے لوگوں کی زندگیاں ختم ہو جاتی ہیں, کتنے گھر اجڑ جاتے ہیں. ایک ہوا کے اندر اگر ذرا سی اللہ تعالیٰ طاقت, وہی ہوا جو عام حالات میں انسان کے لیے راحت والی ہوتی ہے کہ تھوڑی ہوا چلے تو اچھا لگے گرمی کے موسم میں, لیکن یہی ہوا آپ نے کبھی سوچا ہے کسی کے حکم کے تابع ہے, اس لیے آہستہ آہستہ چل رہی ہے. اگر وہی اللہ حکم دے دے تو اتنی زیادہ تیز چلے کہ گھر کی چھتیں نہیں بلکہ گھر کی دیواریں اڑا کر لے جا سکتی ہے, بڑی بڑی گاڑیاں اٹھا کے پھینک سکتی ہے, बड़े बड़े पेड़ जड़ों से उखाड़ सकती, यही हवा उखाड़ सकती है। किसके लिए हवा रुकी हुई है, किसके हुक्म से रुकी हुई है? उस अल्लाह के हुक्म से रुकी हुई है। ये समंदर कितनी मर्तबा किनारे पर आते हैं फिर वापस लौट जाते हैं, कौन भेजता है वापस उनको? वो आगे किनारे तक आते हैं और उनके लिए एक सरहद मुतय्यन कर दी गई है, उस सरहद तक आते हैं और फिर वापस सहमे सहमे ये समंदर की लहरें वापस लौट जाती हैं। कौन है जिनको, जो इनको रोके हुए हैं? अगर वही हुक्म दे दे तो ये लहरें आगे बढ़ के इलाकों में घुस जाए। इसको आवाज को सही करें, इको उसमें बंद कर दे। यही लहरें हैं, अगर अल्लाह ताला हुक्म दे दे तो ये लहरें इलाकों के इलाकों में घुस जाए। और आप देखिए ऑस्ट्रेलिया में क्या हुआ और कितने सारे इलाके, जापान में क्या हुआ, जापान में क्या हुआ। अल्लाह ताला का डर इंसान के दिल में हो, आदमी दुनिया में सबसे डरता है लेकिन वाकई अल्लाह के बारे में आदमी सोचता नहीं कि अल्लाह की कुदरत क्या है, अल्लाह की कुदरत क्या है। अल्लाह ताला खुद फरमाया, इन्नमल मुमिनून अल्लज़ीना इज़ा ज़ुकिरल्लाहु वजिलत कुलूबुहुम, के ईमान वाले वाकई वो हैं, सिर्फ अल्लाह का नाम मान लेना, हाँ हम अल्लाह को मानते हैं, सिर्फ इतना मान लेना काफी नहीं है बल्कि अल्लाह ताला की जात और सिफात के यकीन के साथ अल्लाह को माने, अल्लाह का खौफ दिल में हो। एक तो ये अल्लाह की ताजीम हो, अल्लाह की ताजीम हो। दूसरे ये कि अल्लाह की बातों पर यकीन रखना। वो इदा तुलियत अलैहिम आयातुहु ज़ादतहुम ईमाना, कि जब अल्लाह की आयतें, कुरान की बातें, अल्लाह का कलाम, अल्लाह के दीन की बात उनके सामने बयान की जाती है तो वो बातें सुनकर वो सुनी अनसुनी नहीं करते हैं। एक कान से सुन के दूसरे कान से निकाल दिया, बात सुनते रहे लेकिन बात सिर्फ सुनने के लिए सुना, ईमान और अमल के लिए नहीं सुना। ऐसा वो नहीं होता है, वाकई ईमान वाला ऐसा नहीं होता है, बल्कि सच्चा ईमान वाला वो होता है कि अल्लाह की बात जब उसके सामने आती है तो उसके दिल में उस सारी बात पर यकीन हो जाता है, वो अल्लाह की हर बात को मान लेता है, कभी अल्लाह की बात में शक नहीं करता है। और वो ज़ादत हुम ईमाना, ईमान में बढ़ जाते हैं। आप बताइए एक आदमी कितनी मर्तबा आयत सुनता है, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर जानदार को मौत का मजा चखना है। कितनी बार आदमी सुनता है कि जन्नत है, कितनी बार सुनता है जहन्नम है, कितनी बार कब्र के अहवाल सुनता है, कितनी बार कयामत के मंजर को सुनता है, कितनी बार आखिरत के मामलात उसके सामने आते हैं, कितनी बातें अल्लाह उसके रसूल से सुनता है, लेकिन इन बातों की तरफ, इन बातों का असर, इन बातों का यकीन दिल में कितना है? आप बताइए, एक मामूली बात है, इसको आप सोचें। अगर कोई खातून आकर उसकी बहन से कहे कि कल पानी नहीं आएगा, कल पानी बंद है, या कोई आदमी आकर किसी दूसरे आदमी से कहे कि कल पूरा बाजार बंद होगा, आप बताइए आज फौरन उठते हैं और पानी भर के रखते हैं, कल जरूरत पड़ने वाली है, जाकर बाजार से सारा सौदा खरीद लाते हैं, सारा सामान खरीद लाते हैं, भाई कल दूध नहीं मिलेगा, बाजार बंद होगा, तेल घी चावल और सब्जी नहीं मिलेगी, कल बाजार बंद होने वाला है, कल क्या खाएंगे, कल ये नहीं मिलने वाला है, कल बंद है। एक आदमी आके बोल दिया, उस एक आदमी की एक बात पर इतना यकीन है कि फौरन लेटा हुआ है, बनियन पहन के, लुंगी पहन के लेटा हुआ है, फौरन उठा, कुर्ता पजामा पहन लिया, थैली उठाई, बाजार को चला गया, थका हुआ है लेकिन थकन छोड़ के उठा और जाकर घड़े से, नल से जाके पानी लेकर आके भर दिया। सारी थकन है, सारी तकलीफ है, परेशानी है, लेकिन बीमार भी है बाज़ औक़ात, लेकिन एक आदमी की एक खबर से उसकी जिंदगी में कैसी हरकत आ गई है, थकन के बावजूद, बीमारी के बावजूद, इतनी तकलीफ के बावजूद भी एक आदमी फौरन अमल पर खड़ा होता है। ये यकीन की वजह से होता है, यकीन की वजह से होता है। एक आम आदमी की बात पर कितना यकीन है, एक आम आदमी एक आम औरत की बात पर जिंदगी में कितना यकीन है कि आदमी कितना उसके लिए अमल के लिए तैयार हो जाता है, लेकिन अल्लाह और उसके रसूल की बात पर यकीन कहाँ है। कुरान की आयतें सुनता है, हदीसें सुनता है, अल्लाह उसके रसूल की बातें सुनता है, सालों साल चले जाते हैं, हाँ जन्नत है हाँ जहन्नम है, हाँ जिंदगी है मौत आने वाली है, अमल करना है, हिसाब होने वाला है, कब्र में पूछ होने वाली है, कयामत के दिन सवालात होने वाले, पुल सिरात से गुजरना है, जन्नत जहन्नम मालूम नहीं क्या होगा, सब है, जिंदगी में उसके उसके असरात कहाँ है, उसके असरात कहाँ है। जिंदगी ईमान की आईनादार होती है, इसको याद रखें, इंसान की जिंदगी उसके ईमान का आईना है। जैसा आदमी का यकीन होता है वैसी उसकी जिंदगी होती है, जैसे आदमी के दिल में मजबूती होती है वैसे उसकी जिंदगी में मजबूती होती है। कहाँ है हमारी जिंदगी में मजबूती, कहाँ है हमारा अमल। एक दोस्त आकर पिकनिक के लिए आवाज दे, एक दोस्त आकर फिल्म में जाने के लिए हमको आवाज दे, फौरन एक मुसलमान अपने घर में बिस्तर से हड़बड़ा के उठता है, फौरन उसके साथ चप्पल पहन ली कपड़े पहन ली निकल गया। लेकिन मुअज्जिन दिन में 5 बार अजान दे रहा है, आवाज सुनता है टस से मस नहीं होता है। कितने लोग हैं जो मस्जिद के बाहर करीबी इलाके में होते हैं, कोई देख न ले फौरन उठ के चले जाते हैं, किसी की पकड़ में ना आए फौरन उठ के चले जाते हैं, कोई घर को जाता है कोई कहां जाता है। وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا کہ جب اللہ کی آیتیں پڑھی جاتی ہیں اللہ کی بات ان کے سامنے آتی ہے تو یقین میں بڑھ جاتے ہیں ایمان بڑھ جاتا ہے ان کا اس پہ یقین لاتے ہیں اور یقین میں اور بڑھ جاتے ہیں اللہ کی بات کا کبھی انکار نہیں کرتے ہیں کبھی شک نہیں کرتے ہیں سنی انسنی کبھی نہیں کرتے ہیں ان کے دل اس بات کو قبول کرتے ہیں اور اس پر یقین کر کے فوراً اس کے تابع ہو جاتے ہیں وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ دیکھیے قرآن میں کتنی باتیں اللہ نے بیان کی وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ وہ اپنی زندگی میں تمام حاجات میں تمام ضرورتوں میں اللہ پر بھروسہ رکھتے ہیں اللہ پر اعتماد ہے اپنی ذات پر اعتماد نہیں ہے کہ میں کروں گا تو ہوگا فلاں ہے تو ہوگا فلاں کے دینے سے ملے گا فلاں در سے ملے گا وعلی ربہم یتوکلون ان کا سارا بھروسہ اللہ پر ہے سارا بھروسہ اللہ پر ہے اللہ کے نبی صلی اللہ علیہ وسلم غار میں چھپے ہیں ابوبکر صدیق رضی اللہ تعالیٰ کے ساتھ اور ابوبکر صدیق رضی اللہ تعالیٰ نے کہا اللہ کے رسول مشرکین سامنے کھڑے ہیں اگر وہ جھک کے دیکھ لیں گے تو ہم ان کو چھپے ہوئے دکھائی دیں گے ہجرت کا سفر ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا اے ابو بکر ان دو کے بارے میں تیرا کیا کہنا ہے جن کا تیسرا اللہ ہے اللہ پر بھروسہ بیماری ہے بچہ بیمار ہے اللہ اور اس کے رسول کی بات پر بھروسہ ہو کہ علاج کا وہ طریقہ استعمال کریں جو اسلام سے ٹکراتا نہیں حرام طریقے سے علاج نہیں ہو شرکیہ طریقے سے علاج نہیں ہو بلکہ وہ دعائیں پڑھ کے علاج کیا جائے جو اللہ اور اس کے رسول نے ہم کو سکھائی ہے ڈاکٹر کے اوپر اعتماد نہ ہو کہ ڈاکٹر ہی زندگی موت دینے کا مالک ہے نہیں ڈاکٹر تو دوائی دے گا لیکن شفا اللہ تعالیٰ دینے والا ہے اسی لیے ابراہیم علیہ السلام نے دعا کی تو کہا وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينَ کہ جب میں بیمار ہوتا ہوں تو اللہ مجھ کو شفا دیتا ہے زندگی کے مسائل میں رزق دینے والا کون ہے اللہ تعالیٰ رزق دینے والا ہے زندگی موت کا مالک کون ہے اللہ تعالیٰ ہے وہ جو زندگی بھی دیتا ہے موت بھی دیتا ہے وہ ہم کو ہمارا رزق عطا فرماتا ہے ماں کے پیٹ میں رزق دیتا ہے جہاں نہ کوئی ہوٹل ہے نہ جہاں کوئی چکی ہے اور نہ جہاں پر کوئی انسان کے لیے ذریعہ ہے رزق کا اندر کچھ نہیں کوٹری میں پڑا ہے بس ناف سے اس کی جو ہے ماں سے ایک رشتہ ہے اس کا بس نہ دودھ پینے کے نہ دانت ہیں نہ کھانے پینے کا کوئی انتظام ہے بالکل ٹھٹرا ہوا ایک چوزے کی طرح پیٹ میں ماں کے پڑا رہتا ہے سمٹا ہوا ایک دم سکڑا ہوا ہاتھ بالکل جوڑ کے پاؤں بالکل سمیٹ کے गर्दन बिल्कुल झुकाए हुए मां के पेट में बच्चा इतना छोटा सा पड़ा रहता है, 9 महीने तक पड़ा रहता है, कौन उसको रिस्क देता है? कौन सी होटल अंदर है, कौन सी दुकान अंदर है, कौन सा किचन अंदर है, कौन सा दूध का इंतजाम है, कौन सा रोटी गोश्त क्या है अंदर? अल्लाह कैसे मां के पेट में बच्चे को पालता है, मां के पेट में बच्चे की परवरिश अल्लाह ताला करता है, ये अल्लाह है, इसकी कुदरत है। अल्लाह की कुदरत पर एतमाद जब इंसान का हो जाता है तो फिर जब मां के पेट में अल्लाह ताला ने किया है तो दुनिया के पेट में भी अल्लाह करेगा। कि दुनिया के अंदर आने के बाद जिंदगी के तमाम मसाइल के हल के लिए अल्लाह की तरफ मुतवज्जा। ये 3 चीजें हैं जो ईमान का मदार है। एक, अल्लाह से डर के जीना, आजादाना नहीं, बेखौफ जिंदगी नहीं, अल्लाह से डर के, अल्लाह की अजमत का एहसास रख के जीना, अल्लाह की बात पर यकीन के साथ जीना, अल्लाह ताला की जात पर भरोसा रखना अपने मसाइल के हल के लिए। ईमान का इम्तिहान इन 3 चीजों में है। इसीलिए अल्लाह ने आखिर में क्या कहा, औलाइका हुमुल मुमिनून हक्का, पक्के ईमान वाले ये, पक्के ईमान वाले ये। कच्चा ईमान भी आदमी का होता है, कभी दाएं मुड़ गया कभी बाएं मुड़ गया, ये कच्चा ईमान है। सच्चा ईमान क्या है और कच्चा ईमान क्या है, इन दोनों में जमीन आसमान का फर्क है। सच्चा ईमान ये है कि अल्लाह से डर कर अल्लाह की अजमत के साथ, अल्लाह की अजमत के एहसास के साथ, अल्लाह के बड़े होने के एहसास के साथ जिंदगी गुजारे, कि इसके दिल में अल्लाह की तरह किसी और का मर्तबा नहीं हो, अल्लाह की बड़ाई से दिल भरा हुआ हो उसका। एक बर्तन जब भरा हुआ होता है उसमें दूसरा कुछ डालो कबूल नहीं करता है। दिल में अल्लाह की बड़ाई भरी हुई हो। अल्लाह ताला ने कुरान करीम में फरमाया, वमा कदरुल्लाह हक कदरिही, उन्होंने अल्लाह की कदर वैसे नहीं की जैसी की करनी चाहिए थी। इन अल्लाह लकवीउन अजीज, हालांकि अल्लाह बड़ा कुवत वाला है, बड़ा जबरदस्त है। लेकिन अगर आदमी मानना न चाहता हो तो उसके पास कितने भी नबी आकर जाए, अल्लाह की आयतें कितनी भी उसके सामने बयान की जाए, अगर उसका दिल एहसास से मर चुका हो, पत्थर हो चुका हो, तो फिर कितना भी उस पर पानी बहाया जाए उसमें कोई फसल उगने वाली नहीं। आज दिल सख्त हो चुके हैं। अल्लाह को सख्त दिल नहीं चाहिए, अल्लाह को नर्म दिल चाहिए। नर्म जमीन में फसल उगती है, सख्त जमीन पर पानी, बारिश आसमान से अल्लाह ताला बरसाता है, लेकिन पत्थरों के ऊपर, चट्टानों के ऊपर से पानी बह के निकल जाता है, न वो पानी को रोक पाता है कि कोई पिए, और न उस पर कुछ, उसमें कुछ उग पाता है, उसमें कुछ फसल उगती है किसी के गजा का काम पे, वो बस सूखा का सूखा रह जाता है। थोड़ी देर के लिए बस भीग गया था, उसके बाद जब धूप आई तो फिर से सूख गया, खत्म, कुछ असर नहीं उसके ऊपर। हमारे दिलों के लिए बहुत सोचने की चीज है। आज इन 3 बातों के हिसाब से हम अपने दिलों का जायजा लें, हम कहां जा रहे हैं, हमारी सुबह शाम किसके, किसकी याद में गुजरते हैं? दुनिया 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 दुनिया, माल होगा तो ये होगा, भाई पैसा होगा तो ऐसा है, पैसा नहीं तो कोई पूछता नहीं, पैसा हो तो सब कुर्सी देते हैं। हमारे दिल में पैसे की अजमत बैठ गई। जलील किस्म के लोगों को हमने देखा, वो पैसे वालों को इज्जत देते हैं, हमने पैसे को असल समझ लिया। दुनिया के गिरे पड़े लोग, जलील किस्म के लोग, नीच किस्म के लोग पैसों के पीछे भाग रहे हैं, हमने देखा, अरे ये रास्ता तो खाली है सिरात मुस्तकीम, ये पैसे वाला रास्ता बहुत भारी रास्ता है, चलो इस पे भागेंगे, हम लोग भी उसके पीछे भागना शुरू किए। अल्लाह को छोड़ दिया, अल्लाह के रसूल को छोड़ दिया, इसके पीछे भागना शुरू कर दिया। क्या जिंदगी, जिंदगी है ये, जिंदगी है क्या? मर जाएंगे तो जेब में से पैसा निकाला नहीं जाएगा क्या? हाथ की अंगूठी उतारी नहीं जाएगी? राडो घड़ी हाथ से निकाली नहीं जाएगी? जेब में से पर्स खींच के निकालेगा नहीं, कौन खींचेगा? सबसे नजदीक वाला खींचेगा। कपड़े बदन के उतारेगा नहीं, बहुत कीमती कपड़े थे वो भी निकाल लेगा। एक कफन लाया जाएगा सफेद रंग का, कलर चॉइस भी नहीं, सफेद रंग का कफन उसको ला के डाल दिया उसमें, और लपेट के उसको आड़ा तीड़ा कोई भी टेलर, बहुत भारी टेलर भी नहीं, सीधा साधा लपेट दिया, उसको डाल दिया उसके अंदर। मिट्टी खोद दी गई, जमीन को खोदा, किसने खोदा? मुआजिन साहब हैं या कब्रिस्तान का कोई आदमी है, बोल दिया उसको देखो ये पास है, डेथ सर्टिफिकेट है या जो भी है, पास दे दिया उसको, उसने खोदना शुरू कर दिया। यहां पर एक दो घंटा हो गया, तीन घंटा चार घंटा हो गया, उसके बाद रो धो के उसको उठाया, जनाजे में डाला, गुस्ल वगैरह करके नहा धो के तैयार हो गया। अब तेरी पेशी अल्लाह के सामने, अब अल्लाह के सामने पेश होने का वक्त आया। वजाअत सकरतुल मौत बिल हक ज़ालिका मा कुंत मिन्हु तहीद वनुफिका फिस्सूर ज़ालिका यौमुल वईद لقد كنت في غفلة من هذا فكشفنا عنك غطاءك فبصرك اليوم حديد। अल्लाह ताला फरमा, देख अब आ गई मौत की सख्ती, वजाअत सकरतुल मौत बिल हक, ये हक है, हक के साथ मौत की सख्ती आ गई। ذلك ما كنت منه تحيد, इसी से तो भागता था, इसी से भागता था ना, देख मौत आ गई, कितना भागता था, दूसरों के जनाजे में शरीक होता था और दुनिया की बातें करता था, कभी सोचा नहीं कि ये कब्रिस्तान है, वो मेरा घर है, वो दुनिया का घर है, ये असल घर है, चाहू ना चाहू लोग लाके यहां पे डालने वाले, कोई पूछेगा नहीं, कोई इजाजत मांगेगा कि भाई आपको कहां डाला जाए, कैसी कब्र खोदी जाए, हवा का इंतजाम करे ना करे, बिछौना रखे ना रखे, कौन पूछेगा, कोई पूछता नहीं, इससे कोई पूछता ही नहीं है, इससे कोई पूछता ही नहीं है, जैसा चाहा अपनी मर्जी से कब्र खोद दी, सिर्फ नाप लेंगे इसका और कुछ नहीं करेंगे, सिर्फ नाप लेंगे इसका। एक आदमी आएगा रस्सी लेके, एक सर के पास पकड़ के खड़े होगा और दूसरा पांव के पास जाएगा और थोड़ा सा ज्यादा लेगा, थोड़ा सा ज्यादा, बस इतनी सखावत वो करेगा, इतनी हमदर्दी वो करेगा कि इसके कद से थोड़ा सा लंबी रस्सी रखेगा ताकि इसका गड़ा थोड़ा सा ज्यादा खोदा जाए, इतना एहसान वो उसके ऊपर करेगा। तेरा घर, तुझको दुनिया का घर बड़ा छोटा लगता था, बंगला चाहिए, बड़ा घर चाहिए, ये घर बड़ा छोटा है, पैसा चाहिए, चोरी झूठ धोखा सब कुछ करके पैसा कमाए, बड़ा घर चाहिए मुझको, ये घर नहीं चाहिए, अच्छा घर चाहिए मुझको, ले तेरा ये घर है। ज़ालिका मा कुंत मिन्हु तहीद, ये मौत है, आ गई मौत, जा तेरे घर में, ये असल घर है तेरा, ये असल घर है। वनुफिका फिस्सूर ज़ालिका यौमुल वईद, और ये तो अब मामला किस्सा खत्म नहीं हुआ, अब तो कब्र में गया है, कब्र के बाद एक दिन एक मुद्दत तक पड़ा रहना, उसके बाद एक सूर फूका जाएगा। وَنُفِقَ فِي الصُّورِ ذَلِكَ يَوْمُ الْوَعِيدِ, अब ये असल दिन है, ये डरावे का दिन है, असल दिन तो ये है, अब सारे जिंदगी के मामलात खुलेंगे। يَوْمَ تُبْلَى السَّرَائِرُ, वो दिन जिसमें सारे राज सारे भेद खोले जाएंगे, किसने क्या क्या गुनाह किया था सब सामने आएगा, खुल के किया था, छुप के किया था, अल्लाह के सिलसिले में किया था, बंदों के सिलसिले में किया था, कितनी नमाजें छोड़ी थी, कितना अल्लाह के दीन के साथ खिलवाड़ किया था, कितना अल्लाह के हुक्म तोड़े थे, कितनी हराम चीजें की थी, कितने अल्लाह के फराइज का इनकार किया था, कितनी चीजें पसे पुश डाली थी, कितनी अल्लाह की बातों को नजरअंदाज कर दिया था, अब आज का दिन है, इससे पूछा जाने वाला है। यौम यकूमुन नासु लिरब्बिल आलमीन, वो दिन आने वाला है जिसमें रब्बुल आलमीन के सामने सबको खड़ा होना है, अल्लाह के सामने दुनिया में खड़ा नहीं होता था, कौन जाके वजू करे, कौन जाके खड़ा हो, इतना बिजी है, इतना बिजी है भाई, वक्त नहीं है, दुकान पे किसी को खड़ा करने के लिए कोई है नहीं, दुकान पे किसी को खड़ा करने के लिए कोई नहीं है, बहुत बिजी है, बहुत बिजी है, बहुत थका हुआ हूं, आराम करना है, कब्र में कोई आराम करने देगा, कब्र में फरिश्ते आएंगे पूछेंगे, और कयामत का दिन जब आएगा तो ये नहीं कह सकता है बस मुझको इसी तरह से पड़े रहने दो कब्र के अंदर, कोई नहीं बोल सकता है, हर इंसान को कब्र से उठा के बाहर लाया जाएगा, मत दीजिए बीच में, मत मत करो, हर इंसान को, चाहे वो ईमान वाला हो या ईमान वाला ना हो, अच्छा हो या बुरा हो, नबी हो या गैर नबी हो, वली हो अल्लाह का, कोई भी हो, हर एक को कब्र से उठ के अल्लाह के आगे कयामत के दिन खड़ा होना है। फिर अगर अच्छी जिंदगी है तो अच्छा बदला है, बुरी जिंदगी तो बुरा बदला है। وَنُفِخَ فِي الصُّورِ ذَلِكَ يَوْمُ الْوَعِيدِ لَقَدْ كُنْتَ فِي غَفْلَةٍ مِنْ هَذَا, इससे तू अब तक गफलत में पड़ा था ना, भूल के बैठा था ना इस दिन को, तू गफलत में पड़ा हुआ था, अपनी दुनिया में जी रहा था, कुछ फिक्र नहीं थी आखिरत की, कुछ नहीं सोचा था, दुनिया के कल के बारे में सोचा था लेकिन आखिरत के कल के बारे में, اليوم الاخر کے بارے میں تو نے کچھ سوچا نہیں تھا۔ لقد كنت في غفله من هذا فكشفنا عنك غطاءك, اب تیری آنکھوں کی پٹی کھل گئی, اب تیری آنکھوں سے پردہ ہٹ گیا, پردہ پڑا ہوا تھا تیری آنکھوں کے اوپر, آخرت دکھائی نہیں دیتی تھی, موت کے بعد کی زندگی کے بارے میں دیکھنے کے لیے سوچنے کے لیے وقت نہیں تھا, صرف دنیا ہی دنیا دکھائی دیتی تھی, مال مال, پیسہ پیسہ, گھر گھر, جائیداد جائیداد, عہدہ عہدہ, सिर्फ यही दिखाई देता था। फकशफ नान का गिताक, देख तेरी आंखों की पट्टी खोल दी हमने अभी, फबसर कल्यौम हदीद, अब तेरी आंखें बड़ी देख रही हैं, अब तो तेरी निगाह बड़ी तेज हो गई है, अब सब दिखना है। दुनिया में कहता था कौन देखा कब्र में जाके क्या होने वाला है, दुनिया में बोलता था कौन देखा क्या होने वाला मरने के बाद, भाई दुनिया ही दुनिया है, खाओ पियो खुश रहो, दुनिया में ही बोलता था कौन देखा क्या होने वाला है, यहां खुश रहो बस हो गया, वहां का क्या करने का अपने को, वहां का क्या करना है, वहां की फिक्र छोड़ के यहां जीता था। अल्लाह ताला फरमाता है फबसर कल्यौम हदीद, आज तो बड़ी तेज हो गई तेरी निगाह, मैं बेआईनी है कुरान की आयत पढ़ के सुना रहा हूं आपको, सूरह काफ में अल्लाह ने बयान किया है। तो ये जिंदगी दुनिया की है, ये धोखे वाली जिंदगी है, असल जिंदगी आखिरत की है, असल जिंदगी आखिरत की है। तीन बातें अल्लाह ने अपने बारे में बयान की और एक जगह अल्लाह ताला ने फरमाया या अय्युहन नास इन वअदल्लाह हक, ए लोगो अल्लाह ने जो वादा किया वो वादा बड़ा सच्चा वादा है, इन वअदल्लाह हक, अल्लाह का वादा कि कियामत का दिन आने वाला है, इंसान से उसकी जिंदगी की करतूत के बारे में हिसाब लिया जाने वाला है, अच्छे बुरे काम का बदला मिलने वाला है, वो दिन आने वाला है और अल्लाह ने वादा किया है कि अल्लाह ताला इंसान की जिंदगी का हिसाब लेगा और उसका बदला देगा, इन वअदल्लाह हक, अल्लाह का वादा सच्चा है, फला तगुर्रन्नकुमुल हयातुद दुनिया, तुमको दुनिया की जिंदगी धोखे में न डाले, तुमको दुनिया की जिंदगी धोखे में न डाल दे, वला यगुर्रन्नकुम बिल्लाहिल गरूर, और कहीं वो बड़ा धोखेबाज शैतान तुमको अल्लाह के बारे में गफलत में धोखे में न डाल दे, आखिरत के बारे में दुनिया की जिंदगी धोखे में न डाल दे, अल्लाह के बारे में शैतान तुमको धोखे में न डाल दे, धोखा इंसान के लिए। दुनिया के अंदर रहकर आदमी आखिरत को भूल जाता है, दुनिया में फायदे नुकसान माल दौलत में पड़कर और रिस्क की दौड़ धूप में इंसान फंस कर, यहां की चीजों में फंसकर आदमी इन चीजों के पैदा करने वाले और इस निजाम को चलाने वाले को भूल जाता है। अल्लाह को भूल के जिंदगी नहीं गुजारना है, अल्लाह को याद रख के जिंदगी गुजारना है, इसलिए कि अल्लाह ताला को जो भूल के जिंदगी गुजारेगा, जो अल्लाह ताला को भुला देगा, कयामत के दिन अल्लाह ताला भुला देगा उसको, अल्लाह ताला कयामत के दिन इसको भुला देगा। अल्लाह को याद रख के जिंदगी गुजारना, अल्लाह ताला ने कुरान करीम में फरमाया जिंदगी का असल असल, देखिए ये जड़ है इंसान की जिंदगी की, कि अल्लाह और आखिरत को याद रख के जिंदगी आदमी गुजारे, ये आदमी सही चल सकता है। जो अल्लाह और आखिरत को भूल जाए, ये आदमी बर्बाद हो गया, दुनिया में भी आखिरत में भी, दुनिया कुछ काम नहीं आएगी, रिश्तेदार हाथ झटक के निकल जाएंगे, कोई काम नहीं आएगा, बीवी रोएगी लेकिन एक वक्त आएगा कि उसके आंसू रुकेंगे, एक वक्त आएगा वो उठेगी, बर्तन उठाएगी और चूल्हा जलाएगी, खाना पकाएगी, खुद भी खाएगी, आराम से सो जाएगी, एक वक्त आएगा, फिर हमेशा याद नहीं आएगा, फिर कभी कभी याद आएगा, किसी खुशी के वक्त पर याद आएगा, किसी गम के वक्त पर याद आएगा, बच्ची की शादी में याद आएगा,
किसी मौके पर सब जमा होंगे तब याद आएगा, हर वक्त याद नहीं आएगा। एक वक्त आएगा कि लोग धीरे धीरे भूल जाएंगे, वैसे जैसे आज हम भूल गए हमको भी एक दिन लोग भूल जाएंगे। जमीन पर कभी हम चलते थे लोगों को याद भी नहीं होगा। एक नस्ल आएगी, दूसरी नस्ल चली जाएगी, नई नस्ल आएगी तो हमारा तस्करा भी जमीन पर नहीं होगा। कितने लोग उनका तस्करा आदमी बड़े बड़े लोग थे, अपनी दौर के बड़े बड़े लोग थे, भूल गए लोगों लोग, कोई याद नहीं करता हमको। हमने क्या बहुत बड़ा काम किया जो हमको लोग याद रखेंगे, हमको भी लोग भूल जाएंगे, हमारा तस्करा भी नहीं होगा। एक वक्त आएगा ऐसा। लेकिन अगर आदमी चाहता है कि अल्लाह रब्बुल आलमीन के पास इसका तस्करा हो, उसको चाहिए कि अगर वो चाहता है कि अल्लाह उसको याद रखे, अल्लाह के यहां उसका तस्करा हो, तो यहां अपने दिल में और अपनी जबान से अल्लाह का तस्करा करने वाला हो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि खुद अल्लाह ताला फरमाता है, बंदा जब अपने जी में मुझको याद करता है तो मैं भी अपने जी में उसको याद करता हूं, और जब लोगों में अल्लाह का तस्करा बंदा करता है तो अल्लाह भी अपने पास इनसे बेहतर में उसका तस्करा करता है। फरिश्तों के सामने अल्लाह बतौर फखर जिक्र करता है, देखो मेरा बंदा मुझको याद रखता है। या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह वलतंज़ुर नफ्सुम मा क़द्दमत लिग़द। ऐमान वालो, अल्लाह से डरते रहो, अल्लाह से डरते रहो, तुम में से हर एक देख ले कि उसने अपने कल के लिए क्या आगे भेज रखा है, तुम में से हर एक देख ले कि उसने अपने कल के लिए क्या आगे भेजा है। दुनिया का कल छोड़ो, इसका कोई भरोसा नहीं है, ये कल मिलेगा कि नहीं मिलेगा। कितने लोग थे जो सो गए और कभी नहीं उठे, कितने लोग हैं जो सो गए कभी नहीं उठे, कितने लोग हैं जिन्होंने पानी मांगा लेकिन बिस्तर पर उसी तरह से सांस दम तोड़ दिया, बेटी भागी पानी लाने के लिए लेकिन उसी तरह से दम तोड़ दिया, कुर्सी पे बैठे बैठे दम तोड़ दिया। कितने लोग हैं जो चलते चलते एक रास्ते के किनारे बैठ गए और फिर कभी नहीं उठे। कितने लोग हैं कि जिनको लोग चिल्लाते रहे, अब्बू अब्बू, मां मां, कितने लोग चिल्लाते रहे लेकिन इनके चिल्लाने से वापस कभी नहीं आए। वलतंज़ुर नफ्सुम मा क़द्दमत लिग़द, तुम्हें से हर एक देख ले कि उसने अपने उस कल के लिए क्या भेज रखा है, जो हमेशा यकीनी कल है, आने वाला है। वो मरने के बाद की जिंदगी, वो असल कल हमारा है। दुनिया हमारा आज है और मरने के बाद की जिंदगी हमारा कल है। वो कल आकर रहेगा। जब दुनिया के कल के लिए तैयारी करता है तो मरने के बाद के कल के लिए कितनी तैयारी करना है, यहां कितना रहना है, बुढ़ापे तक रहना है, मालूम नहीं बुढ़ापा भी नसीब होगा कि नहीं होगा। लेकिन वहां वहां हमेशा 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 रहना है, कभी जिंदगी खत्म नहीं होने वाली। उसके लिए क्या आगे भेजा है, उसकी क्या तैयारी की है, उसके लिए क्या ईमान बनाया है, उसके लिए कितनी नेकियां जमा की है, उसके लिए कितनी नमाजें तैयार की है, उसके लिए कितने रोजे, कितने हज, कितने सदकात, कितने अखलाक, उसके लिए क्या किया है आगे। वलतंज़ुर नफ्सुम मा क़द्दमत लिग़द वत्तक़ुल्लाह, अल्लाह से डरते रहो, इन्नल्लाह खबीरुम बिमा तअमलून, अल्लाह ताला सब जानता है, अल्लाह को खूब खबर है तुम क्या अमल कर रहे हो। वला तकूनु कल्लदीना नसुल्लाह फअंसाहुम अनफुसहुम उलाइका हुमुल फासिकून, और उन लोगों की तरह मत हो जाना, ये कुरान की आयात है, सूरह अल-हश्र की आखिरी आयात है। वला तकूनु कल्लदीना नसुल्लाह, और उन लोगों की तरह ना हो जाना जिन्होंने अल्लाह को भुलावे में डाल दिया, अल्लाह को भुला दिया, जो अल्लाह को भूल के जिंदगी गुजारने लगे। वला तकूनु कल्लदीना नसुल्लाह, और उन लोगों की तरह ना हो जाना जो अल्लाह को भूल बैठे। फअंसाहुम अनफुसहुम, अल्लाह ने उनको उन्हीं के सिलसिले में भुलावे में डाल दिया, उनको अल्लाह ने गाफिल कर दिया। जब आदमी अल्लाह को भूल जाता है तो अपनी जिंदगी के मकसद और अपने अंजाम दोनों के बारे में गाफिल होता है, इसको याद रखिए। जब आदमी अपने रब, अपने मालिक को भूल जाता है, अल्लाह को भूल जाता है, तो अपनी जिंदगी के मकसद को और अपनी जिंदगी के अंजाम दोनों को भूल जाता है, और नतीजा क्या होता है, उलाइका हुमुल फासिकून, यही वो लोग हैं जो फासिक हैं। नतीजा क्या होता है, उसकी जिंदगी में बिगाड़ पैदा हो जाता है, उसकी जिंदगी में बिगाड़ पैदा होता है। तो खुलासे कलाम ये कि तीन चीजें हैं जो ईमान का इम्तिहान है। एक,
اللہ کی عظمت کے احساس کے ساتھ جینا، اللہ سے ڈر کے جینا، اللہ کو بھولنا نہیں. دو، اللہ کی باتوں کی یقین کے ساتھ جینا، اللہ کی باتوں کو سننا، سیکھنا، ان پر یقین کرنا، اپنے ایمان کو حرکت دینا، اپنے ایمان کی روشنی میں چلنا. اور تین، اپنی زندگی کے مسائل میں ہاتھ اگر پھیلائے آدمی تو اللہ کے آگے ہاتھ پھیلائے، اپنے دل کا بھروسہ رکھے تو اللہ کی ذات پر بھروسہ رکھے. یہ ایمان کا امتحان ہے، یہ ایمانی زندگی میں دل کے لیے اللہ کا حکم ہے. اور عملی زندگی میں سارے دین کا خلاصہ کیا ہے؟ عملی زندگی میں سارے دین کا خلاصہ اس کی نماز ہے. کہ اللہ پر ایمان کا تقاضا یہ ہے کہ جب سب سے بڑا اللہ کو مانا ہے تو پھر اللہ کے آگے جھک کے اپنے اس ایمان اور عقیدے کا ثبوت بھی پیش کر. زبان سے بولتا ہے اللہ بڑا، سب سے بڑا کون ہے؟ اللہ ہے. اچھا تو کتنوں کے آگے جھکتا ہے، اللہ کے آگے کیوں نہیں جھکتا ہے؟ ٹائم نہیں ملتا. کمپنی میں باس کے آگے جھکتا ہے، تقریبات میں رشتہ داروں کے آگے جھکتا ہے، تجارت میں ایک گھٹیا سے گھٹیا گاہک کے آگے جھکتا ہے، چار پیسے کی چیز بکانے کے لیے کس کس کے آگے ہاتھ جوڑتا ہے، کتنوں کے آگے ان کی خوشامد کرتا ہے. ایک چیز بک جائے میری، ایک ماچس بیچنے کے لیے، ایک ماچس اور ایک موم بتی بیچنے کے لیے لوگوں کے آگے ہاتھ جوڑتا ہے، جھکتا ہے ان کے آگے. شرم آنا چاہیے مسلمان. لیکن اللہ کے آگے، اللہ کے آگے جھکنے کے لیے اس کے پاس ٹائم نہیں ہے، نماز کے لیے اس کے پاس وقت نہیں ہے. کتنے مسلمان ہیں ان کے پاس طہارت کے لیے فکر نہیں ہے، اس کو اتنا بھی احساس نہیں کہ میں طہارت سے نہیں ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، عامت عذاب القبر من البول، عامت عذاب القبر من البول فی البول، کہ عام طور سے عذاب قبر اگر ہوتا ہے، قبر کا عذاب اگر ہوتا ہے تو وہ پیشاب کے اندر احتیاط نہیں کرنے کی وجہ سے ہوتا ہے. آج آپ مسلمانوں کی اکثریت کو دیکھیں، ان کا حال آپ کو دکھائی دے گا، وہ طہارت سے نہیں رہتے ہیں. آپ بتائیے کیا حال ہوگا امت کا جب امت اپنی طہارت کا خیال نہیں رکھ سکتی ہے، بتائیے وہ اپنے دین کا کیا خیال رکھے گی؟ طہارت نہیں. قبر میں سب سے زیادہ شدید معاملہ ہوتا ہے پیشاب کے بارے میں، عام طور سے عذاب لوگوں کو ہوتا ہے پیشاب میں احتیاط نہیں کرنے کی وجہ سے. اور قیامت کا دن جب آئے گا تو اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، اول ما يحاسب به العبد من يوم القيامة من عمله صلاته. قیامت کے دن سب سے پہلے انسان کے، بندے کے اعمال میں حساب اگر ہوگا تو اس کی نماز کا حساب ہونے والا ہے، پوچھا جانے والا ہے نماز کے بارے میں، قیامت کے دن پوچھا جانے والا ہے. اگر نماز صحیح نکل آئی، فَإِن صَلُحَتْ فَقَدْ أَفْلَحَ وَأَنْجَحَ، کامیاب ہو گیا، نجات پا گیا، پاس ہو گیا اگر نماز صحیح نکلی. لیکن اگر وَإِن فَسَدَتْ فَقَدْ خَابَ وَخَسِرَ، اگر نماز میں بگاڑ نکل آیا، اگر نماز میں بگاڑ نکل آیا تو اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، فَقَدْ خَابَ وَخَسِرَ، ایسا آدمی ناکام و نامراد ہو جائے گا. دو مسئلے ہیں، ایک طہارت کا، دوسرا نماز کا. آپ سوچیں ہم میں سے ہر ایک کو مرنا ہے، آج زندہ ہے معلوم نہیں کل رہیں گے کہ نہیں رہیں گے. طہارت قبر میں، طہارت کی بنیاد پر عذاب، اور قیامت میں سب سے پہلے نماز کا حساب. آج مسلمانوں کی اکثریت کا حال ہے، چاہے مرد ہوں یا عورتیں ہوں، عورتیں ہیں ان کا حال کیا ہے؟ بچے کا ٹیفن بنانا ہے، اسکول جانے والا ہے، فجر کی نماز اس میں غائب، دوپہر میں آرام کی وجہ سے ظہر کی نماز غائب، اور جو دوپہر میں سو گئی تھک کر کھانا وانا پکا کر، تو جو شام ہو گئی عصر کی نماز، عصر کی نماز کے وقت میں اٹھنا، اس کے بعد میں کیا ہے؟ اب کام کاج ہے، سارا کام سنبھالنا ہے، جلدی جلدی شام کی تیاری کرنا ہے، شوہر آنے والا ہے، عصر کی نماز غائب. شام میں شوہر آیا، بچے آئے، مغرب کی نماز دھوم دھام میں نکل گئی. عشاء کا وقت تو ایسا ہے کہ عشاء میں اتنی تھک گئی کہ آپ بستر پر پڑھنے کے سوا اور کوئی راستہ نہیں ہے. اور کون پڑھے اتنی لمبی نماز, عشاء کی تو اور بھی زیادہ لمبی ہے. آپ بتائیے صبح سے شام تک کتنی ہماری مائیں بہنیں ہیں کھانا پکانے میں, کپڑے دھونے میں, بچوں کی کنگھی کرنے میں, شوہر کی خوشامد کرنے میں, سب کو خوش کرنے میں, کوئی ناراض نہ ہو, نمازیں برباد کر دی, اللہ کا دین برباد کر دیا, سب خوش ہو جائیں. اللہ خوش ہو, اللہ کو خوش نہیں کرنا ہے. رشتہ دار خوش ہو جائیں, پڑوسی خوش ہو جائیں, اولاد خوش ہو جائے, شوہر خوش ہو جائے, سب خوش ہو جائیں, لیکن اللہ تعالیٰ کا کیا؟ کیوں اللہ کو خوش کرنا منع ہے؟ اللہ کو خوش کرنا گناہ ہے؟ قسم کھائیے کہ اللہ کو خوش نہیں کریں گے. اللہ کی خوشی کا کیا؟ اللہ کی رضا کا کیا؟ وہ جس نے ہمارے لیے ہر نعمت عطا فرمائی, جس نے ہمارے جسم میں جوڑ بنائے, ہمارے جسم کے جوڑ اس کے آگے جھکنے کے لیے تیار نہیں, جس نے ہم کو آنکھیں دی, ہم کو زبان دی, ہم کو کان دیے, ہم کو ہاتھ اور پاؤں دیے, ہم کو صحیح سلامت رکھا, اس اللہ نے سب کچھ ہمارے لیے ہواؤں کا انتظام کیا, غذا کا انتظام کیا, ہمارے لیے اناج اگایا, جس نے ہمارے لیے پھل اگایا, جس نے ہم کو ٹھنڈا رگوں کو تر کرنے والا, پیاس بجھانے والا پانی عطا کیا, جس نے ہم کو اپنا دین دیا تاکہ دنیا تو دنیا ہم آخرت میں بھی عزت والے بن کر جنت میں جائیں, جس نے ہمارے لیے جنت بنا کے رکھی کہ ایمان و عمل کے ساتھ آؤ تو تم کو جنت ملے گی, جس نے اتنا سارا انتظام کیا, اس کے لیے ہم کیا کر رہے ہیں؟ اس کی خوشی اور اس کی رضا کے لیے ہم کیا کر رہے ہیں؟ کئی کئی دن گزر جاتے ہیں لوگوں کے, ایک نماز نہیں پڑھتا ہے آدمی. بعض لوگ نماز نہیں پڑھنے کی وجہ سے سورتیں بھول جاتے ہیں, سورتیں بھول جاتے ہیں, قرآن کی سورتیں یاد نہیں رہتی ہیں, دعائیں یاد نہیں ہوتی, کتنوں کا اتحیات صحیح نہیں ہے, کتنوں کی سورت الفاتحہ غلط ہے, کتنوں کا کلمہ غلط ہے, کلمہ پڑھنا نہیں آتا ہے, کتنوں کی زندگی میں کیا حال چل رہا ہے, کیا کر رہے ہیں ہم لوگ, کہاں جا رہے ہیں ہم لوگ, دین کو کیا مقام ہم نے اپنی زندگی میں دیا ہے, دنیا کو ہم نے کیا مقام دیا ہے. بچہ اگر اے بی سی ڈی میں غلطی کرے اس کو ہم تاکید کرتے ہیں, پاس ہونا ہے, سال بھر کا خرچہ تیرے اوپر ہمارا ہے, تو اگر فیل ہو گیا تو ایک سال کی محنت ہماری برباد ہو جائے گی, ایک سال کا خرچ ہمارا برباد ہوگا, کانوینٹ اسکول میں تجھ کو ڈال رہے ہیں پڑھا لکھا کے انجینئر بنانا ہے, پہلے مسلمان تو بنا اس کو, مسلمان تو بنا اس کو, انجینئر بنے گا کیا کرے گا, بلڈنگ بنائے گا, لیکن مسلمان بنے گا, دین اگر اس کی زندگی میں ہوگا تو واقعی جب بڑا بنے گا تو ماں باپ کا ہاتھ تھامے گا, ہاتھ چھوڑے گا نہیں. لیکن اگر صرف انجینئر بنایا اور دیندار نہیں بنایا اس کو, تو جب ہاتھ میں اس کے کچھ جاب آئے گا, ہاتھ میں گاڑی کی چابی آئے گی, ہاتھ میں بنگلے کی چابیاں آئیں گی, ہاتھ میں جب ڈگری آئے گی, تو ڈگری لینے کے لیے, چابی لینے کے لیے, دروازہ کھولنے کے لیے بنگلے کا, سب سے پہلے اپنا ہاتھ آپ کے ہاتھ سے چھڑائے گا. کتنے گھر ہیں پڑھا لکھا کے بڑا کیا اور اس کے بعد میں اولاد ماں باپ کو کچھ نہیں پوچھتی, کیوں نہیں پوچھتی؟ اس لیے کہ وہ اللہ کو نہیں یاد رکھنے والے ہیں, اس نے زندگی میں کبھی اللہ کا ڈر دل میں ڈالا ہی نہیں. پیسہ پیسہ پیسہ, اصل پیسہ ہے. آپ بتائیں جس کے ذہن میں پیسہ چھایا ہوا ہو وہ ماں باپ کو کیسا پہچانے گا؟ اس کے نزدیک ماں باپ کی کوئی قدر نہیں. جس کے پاس دین کی قدر نہیں, اللہ کی قدر نہیں, اس کو ماں باپ کی کیا قدر ہو سکتی ہے؟ دین ضروری ہے, دین ضروری ہے. تو یہاں پر اللہ نے فرمایا کہ الذین یقیمون الصلاۃ ومما رزقناہم ینفقون, کہ اللہ کے واقعی نیک بندے, ایمان والے بندے وہ ہیں جو نماز قائم کرتے ہیں, اور نماز قائم کرنے کے ساتھ ومما رزقناہم ینفقون, جو رزق ہم نے ان کو عطا فرمایا ہے اس میں سے خرچ کرتے ہیں. یہ دوسرا پہلو ہے زندگی کا, کہ جو کچھ رزق اللہ نے ان کو دیا ہے, مال دیا ہے, جسم دیا ہے, صلاحیت دی ہے, علم دیا ہے, کلام کی صفت دی ہے, جو کچھ اللہ نے نعمت دی ہے, چاہے علمی ہو یا عملی ہو, مادی ہو, ظاہری ہو یا باطنی ہو, جو بھی نعمت اللہ نے ان کو عطا کی ہے, اللہ کے واقعی نیک بندے, ایمان والے بندے وہ ہوتے ہیں جو اپنی خود غرضی کے اعتبار سے زندگی نہیں گزارتے ہیں. اپنی زندگی خود غرض بن کے صرف اپنی دنیا بنانے میں, صرف اپنی فکر میں نہیں گزارتے ہیں, بلکہ وہ مما رزقناہم ینفقون, جو رزق ہم نے ان کو دیا ہے اس میں سے دوسروں کو بھی عطا کرتے ہیں. مخلوق کی ہمدردی کے ساتھ جینا, انسانوں کی ہمدردی کے ساتھ، مخلوق کی ہمدردی کے ساتھ جینا. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، ایک آدمی تھا پچھلے دور میں، اس کو پیاس لگی اور پانی کی تلاش میں نکلا، ڈھونڈتے 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 بڑی سخت پیاس اس کو لگی. جنگل میں ایک اس کو کنواں دکھائی دیا. اب اس کنویں میں نہ ڈول نہ رسی نہ کچھ، وہ نیچے اترا پانی لینے کے لیے اور پانی پیا اور اوپر آیا. اوپر آنے کے بعد اس نے دیکھا کہ اوپر کنویں کے باہر ایک کتا ہے جو کیچڑ میں زبان چلا رہا ہے، کتے کو پیاس لگی ہے اور باہر تو پانی ہے نہیں. اب وہ کتا اپنی زبان کیچڑ پر مار رہا ہے اپنی پیاس مٹانے کے لیے، پانی نہ صحیح وہ کیچڑ ہی پی رہا ہے. اس آدمی کو اس پہ بڑا ترس آیا. اپنے دل میں اس نے سوچا کہ اس کتے کو وہی تکلیف ہو رہی ہے جو تھوڑی دیر پہلے مجھ کو ہو رہی تھی. وہ آدمی واپس کنویں میں گیا اور اپنا چمڑے کا موزہ اس نے اتارا اور اس پانی، اس چمڑے کے موزے میں پانی بھرا اور دانتوں سے وہ چمڑے کا موزہ پکڑا اور اوپر چڑھ کے کنویں سے باہر آیا اور اس کتے کو پانی پلایا. اس کے دل میں وہ جو ہمدردی کا جذبہ تھا ایک جانور کے لیے کہ آج مجھ کو تکلیف تھوڑی دیر پہلے ہو رہی تھی، وہی تکلیف اس کو بھی ہو رہی ہے. تو اپنی تکلیف کو سوچ کر دوسرے کی تکلیف کا احساس اس نے پیدا کیا. یہ جذبہ بڑا قیمتی جذبہ ہے. اللہ تعالیٰ نے اس کی اس نیکی کی اتنی قدر کی کہ اللہ تعالیٰ نے اس کے سارے گناہ معاف کر دیا اور اس کو جنتی بنا دیا. ایک آدمی کے دل میں جذبہ ہونا کہ وہ خود اپنے دکھ درد کو جانتا ہے تو اس پر سے سوچے کہ دوسروں کی تکلیف کیا ہے، وہ ان کی تکلیف کو دور کرنے کے لیے تھوڑی سی کوشش کر لے. آج ہر آدمی پریشان ہے، ہر آدمی کی کچھ غم ہے، ہر آدمی کے کچھ درد ہیں، ہر آدمی کی کچھ تکلیفیں، مصیبتیں، پریشانیاں، بیماریاں اور کیا کچھ نہیں ہے. کون آدمی پریشان نہیں ہے؟ لقد خلقنا الانسان فی کبد، ہم نے انسان کو تکلیف میں ہی پیدا کیا ہے. ہر انسان کے پیچھے مصیبت لگی ہوئی ہے. ونبلوکم بالشر والخیر فتنہ، دنیا میں ہم تم کو شر اور خیر کے ذریعے سے آزماتے رہتے ہیں، تکلیفیں اور راحتیں تم کو ایک کے بعد ایک، دن رات چلتا رہتا ہے. یہ آزمائش ہے تمہاری. ہر آدمی کے لیے تکلیفیں دنیا میں لگی ہوئی ہے. ایک آدمی خودگر زندگی گزارے اللہ کو یہ پسند نہیں ہے. ایمان والا بندہ وہ ہے کہ جب اس کا یقین ہے کہ اللہ نے مجھ کو دیا ہے اور اللہ دیتا ہے تو وہ اپنے مال اور اپنی ساری صلاحیتوں میں اللہ کے بندوں کا بھی حق سمجھتا ہو کہ اللہ کے بندوں. آپ سوچئے کہ جانور کے ساتھ اس نے ہمدردی کی. ایک جانور کتا جیسا، آپ دیکھیے کتے کے بارے میں، ایک آدمی کسی بہت ناراض ہو تو کیا کون سے جانور کا نام لے کے اس کو گالی دیتا ہے؟ کتے کا نام لیتا ہے. کتنا برا لفظ مانا جاتا ہے. لیکن ایسا جانور، ایسے جانور کے ساتھ اس نے ہمدردی کی، اس کی تکلیف کو تکلیف سمجھا. مجھ کو تکلیف تھی، اس کو بھی ہو رہی ہے، اس کے درد کو، اس کی تکلیف کو سمجھا. اللہ تعالیٰ نے اس کے سارے گناہ معاف کر دیے، اس کو جنتی بنا دیا. آپ بتائیے ایک آدمی ایک انسان کے ساتھ ہمدردی کرے تو کتنا قیمتی ہوگا. کتے جیسے جانور کے ساتھ ایک آدمی ہمدردی کرتا ہے، قیمتی ہے، مغفرت کا حقدار ہے. آپ بتائیے ایک عام انسان کے ساتھ، ایک مسلمان کے ساتھ، ایک دیندار انسان کے ساتھ، ماں باپ کے ساتھ اگر ایک آدمی ہمدردی کرے، ان کا احترام کرے، کتنی بڑی بات ہے. لیکن افسوس کہ ہمارا معاشرہ آج ان ساری باتوں سے دور ہے. ہم ساری باتوں سے دور ہوتے جا رہے ہیں. کیوں؟ اس لیے کہ ہماری نگاہوں میں آج کیا ہے؟ عام پیسہ، دنیا، گاڑی، موٹر، بنگلہ، عزت، ڈگری، یہ ساری چیزیں. آج دنیا کی زینت کے پیچھے آج مسلمان بھاگ رہا ہے. دنیا ختم ہونے والی ہے. یوم تبدل الارض غیر الارض والسماوات وبرزوا للہ الواحد القہار. جس دن زمین دوسری زمین سے اور آسمان دوسرے آسمان سے بدل دیا جائے گا اور سب کے سب اللہ واحد القہار کے سامنے پیش کیے جائیں گے، اس دن انسان کو اپنی زندگی کا جواب دینا پڑے گا. اللہ تعالیٰ میرے لیے اور آپ سب کے لیے اس مجلس کو خیر اور برکت والی مجلس بنائیں اور ہم سب کو آخرت کی فکر کرنے اور اللہ تعالیٰ کے اعتبار سے اپنی زندگی کو صحیح کرنے کی ہم سب کو توفیق عطا فرمائے. اقول قولی ھذا واستغفر اللہ لی ولکم.